नमस्कार अन्तर संवादबाट म सन्तोष रेग्मी अन्तर संवाद हरेक दिन बिहान यसै समयमा रेडियो नेपालबाट समसामयिक विषयमा कुराकानी गरिने कार्यक्रम हो। कोरोना महामारीका कारण चैत्र 11 गतेदेखि जारी लकडाउन क्रमशः खुकुलो बनाउने निर्णय हिजोको मन्त्री परिषदको बैठकले गरेको छ, जस अनुसार आगामी असाढ 1 गतेदेखि लकडाउन क्रमशः खुकुलो बन्दै जानेछ। सरकारले सार्वजनिक क्षेत्रमध्ये यातायाततर्फ शुरूमा निजी र त्यसपछि सार्वजनिक यातायातलाई जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्ने नीति लिएको छ। त्यस्तै विकासका आयोजनाहरू पनि आषाढ 1 गतेदेखि अघि बढ्नेछन्। कोरोना महामारीको यो अवस्थामा यातायात व्यवस्थापन तथा सड़क सुरक्षा, पूर्वाधार विकास जस्ता समग्र पक्षमा आजको अन्तर संवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ पूर्वाधार विज्ञ आशिष गजुरेल। गजुरेलजी
हजुर,
अब प्रारम्भमा त यो कोरोनाको अहिलेको जुन अवस्था छ र सरकारले हिजो मात्रै निर्णय के गरेछ भने अब लकडाउन क्रमशः खुकुलो बनाउँदै जाने, यातायातका साधनहरू पनि सञ्चालन गर्ने, प्रारम्भमा निजी चाहिँ सवारी साधनहरू यातायात साधनहरू सञ्चालनमा आउने, यो अवस्थामा कोरोनासँग जोडिएर यातायातको व्यवस्थापनको सन्दर्भ अलिकति भनिदिनुहोस् न कि कसरी अब यसलाई अगाडि बढाउँदा सहज होला, सजिलो होला।
अब यस्तो छ, अब खुकुलो पानी भन्ने निर्णय गरियो, अब यो सँगसँगै अब एउटा चाहिँ संक्रमणको अलिकति जोखिम पनि अब बढ्न जाने हुन्छ। अब यो सन्दर्भमा अब निजी सवारी साधनमा चाहिँ अलिकति कमै च्यालेन्ज हुन्छ, किनभने अब निजी सवारी साधनमा हामीले तिनजनाका आफन्त परिवारलाई नै बोकेर हिँड्ने हो, त्यसमा अब पराई नचिनेको मान्छे हामी बोक्दैनौ भनेको, र अब निजी सवारी साधनमा चाहिँ हामीले कसैलाई चाहिँ चढाउन मन लागेन भने हामी नचढाउन पनि सक्छौँ, एउटा कुरा त्यो निजी सवारी साधनको लागि भयो। र मुख्य हाम्रो चुनौती भनेको चाहिँ त्यो सार्वजनिक यातायातको व्यवस्थापन गर्नु हो। अब फेरि तपाईँको चाहिँ अब सार्वजनिक यातायात व्यवस्थापन नगरुन्जेलसम्म अब निजीलाई मात्र अनुमति दिएर हाम्रो प्रब्लम पनि सल्भ हुनेवाला छैन, किनभने हामी अधिकांश नेपालमा त हामी त सार्वजनिक यातायातमै यात्रा गर्ने यात्रु भयौँ।
त्यो एउटा पक्ष भयो, अर्को पक्ष भनेको लामो समय लकडाउन भयो यातायात व्यवसायीहरू र यातायातसँग जोडिएर भनौँ न श्रम गर्ने चाहिँ श्रमिकहरूको पनि अवस्था दयनीय बन्दै गएको छ, उनीहरूको छाक टार्ने समस्याको सम्बोधनको सन्दर्भ पनि यहाँनिर जोड्नु उचित होला। हजुर
हो, एकदम। अब रोजगारीको लागि भयो, सबै कामको लागि चाहिँ अब सार्वजनिक यातायात त खोल्नै पर्ने हुन्छ। अब हामीले चाहिँ अब सार्वजनिक यातायात खोल्दाखेरि चाहिँ अब ध्यान दिनुपर्ने कुराहरू चाहिँ अब कस्तो हुन्छ भन्दा, जुन अब डब्ल्युएचओले पनि 1.5 मिटरसम्मको चाहिँ दूरी कायम गर्नुपर्ने भन्ने कुराहरू राखेको छ, होइन? त्यसै अब अहिले चाहिँ यातायात व्यवस्था विभागबाट पनि निर्देशिका चाहिँ बनाउने काम भइरहेको छ। र अब त्यसमा पनि अब प्रब्लम के छ भन्दा, अब हाम्रो अधिकांश चाहिँ हाम्रो सवारी साधन हेर्ने हो भनेदेखि हाम्रो चाहिँ माइक्रो बस पनि छ, टेम्पो पनि छ, मिनी बस पनि छ, ठुलो सवारी साधन पनि छ। अब अधिकांश मिनी बस हेर्नुहुन्छ भने 7 देखि 8 मिटरको छ, भनेपछि अब तपाईँलाई 1 मिटरको चाहिँ त्यहाँ चाहिँ दूरी कायम गर्न पनि गाह्रो छ। फेरि अब नेपालको अर्को समस्या भनेको चाहिँ हाम्रो सार्वजनिक यातायात चाहिँ सबै यो निजी क्षेत्रबाट सञ्चालित छन्, र निजी क्षेत्रलाई आज हामीले चाहिँ अब तिमीहरूको जति क्यापेसिटी हो त्यसको 50% मात्र चलाओ, हिजो चाहिँ उनीहरूले चाहिँ 50 जना बोकेको थियो भनेदेखि आज 25 जना पनि होइन, किनभने हिजो 50 जना बोक्दाखेरि त उनीहरूले फुल गरेर कोचाएर बोकिरहेको थियो, किनभने निजी सार्वजनिक यातायातमा त राज्यको कहिले पनि लगानी भएन र राज्यले कहिले पनि सब्सिडी दिएन, होइन? र निजी क्षेत्रले चाहिँ आफ्नै सञ्चालन गरेर नाफामुखी हुनु पर्यो, र संसारभरि हेर्ने हो भने सार्वजनिक यातायात त नाफाको लागि चलाइँदैन, यो चाहिँ एउटा सेवा प्रदान गर्न लागि चलाइन्छ र यसमा राज्यले जहिले पनि सहयोग दिएको हुन्छ र राज्यको लगानी र राज्यको नियन्त्रणमा चलेको हुन्छ। भनेपछि जुन हामीले अहिले भनिरहेछौँ र जुन चाहिँ अहिले अन्तर्राष्ट्रिय देशहरूमा पनि बाह्य देशहरूमा पनि जुन चलनमा आइरहेको छ, जति क्यापेसिटी हो त्यसको 50% चलाउने भन्ने जुन सामान्य मान्यता छ, जसले गर्दा चाहिँ हामीले एटलिस्ट 1 मिटरको डिस्टेन्स कायम गर्न सक्छौँ भनेको छ। अब लागू हामीले पनि त्यही गर्नुपर्छ किनभने जोखिम बढी नै छ, होइन? तर त्यो लागू गर्न चाहिँ हाम्रो चाहिँ अब एकदम चुनौती छ। अब त्यो बाहेक अब सामान्यतः हामीले चाहिँ चढ्नु र ओर्लिनु अगाडि सेनिटाइजर युज गर्ने, मास्क युज गर्ने, होइन? सवारी साधनलाई चाहिँ हरेक ट्रिप पछि चाहिँ सेनिटाइज गर्ने, होइन? अब सकेसम्म चाहिँ क्यासलेस चाहिँ अब पेमेन्ट सिस्टमहरू लागू गर्नुपर्ने, होइन? त्यसै चालकले कन्डक्टरले चाहिँ अब पन्जा लाउनु पर्ने, मास्क लाउनु पर्ने, अब यावत कुराहरू चाहिँ हामीले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ हामीले लागू गर्न सक्यो भनेदेखि सार्वजनिक यातायातमा अलिकति भए पनि जोखिम कम गर्न सक्छौँ, होइन भने अब बढी जोखिम हुने क्षेत्रमा एउटा चाहिँ सार्वजनिक यातायात पनि पर्छ।
अब अहिलेको अवस्थामा यहाँले भनिरहनु भएकै कुरालाई अझै भनौँ न कसरी यसलाई वास्तविक हिसाबमा लागू गर्न सकिएला त समस्याहरू सहित अलिकति त्यसको समाधानको पाटोमा पनि जाउँ त जस्तो समस्याहरूको सन्दर्भमा हेर्नुपर्दा यहाँले जुन कुरा उल्लेख गर्नुभयो कि सीटमा मात्रै होइन हामी सीटभन्दा बाहिर पनि मानिसहरूलाई चाहिँ भीडभाड गराएर मानिसहरूलाई उभ्याएर सार्वजनिक यातायात हाम्रा सञ्चालन भइरहेका हुन् एउटा सन्दर्भ अर्को सन्दर्भ भनेको जसरी अब जोर बिजोरको कुरा आएको छ उनीहरूसँग उनीहरूका पनि आफ्नै खालका सीमाहरू छन् कि बैंकको ब्याज तिर्नुपर्ने कुरा विभिन्न अन्य कुराहरू पनि त्योसँग जोडिन्छ र यहाँले भन्नुभएको जस्तो सबैभन्दा बढी जोखिमको क्षेत्र भयो अब अहिले यो कोरोनाको संक्रमण छ अब सञ्चालन गर्नुपर्ने त ढिलो चाँडो हुन्छ नै किनभने जसरी पनि अब सरकारका विरूद्धमा आवाजहरू उठिरहेका छन् कि होइन यो चाहिँ होइन सञ्चालन गर्न दिनु पर्यो बजार सञ्चालन गर्न दिनु पर्यो जसको सहजीकरण हिजो मात्रै सरकारले गरेको छ मन्त्री परिषद बैठकले गरेको छ कि क्रमशः अब हामी चाहिँ सञ्चालनमा जानेछौँ किनभने जनतालाई चाहिँ सेवा दिनु नै जनताका पक्षमा काम गर्नु हाम्रो चाहिँ कर्तव्य हो भन्ने हिसाबले हिजोको मन्त्री परिषदले त्यो खालको निर्णयहरू गरेको छ अब सञ्चालन त हुने नै अब यसलाई वस्तुगत रूपमा कसरी सञ्चालन गर्ने त
अब अघि पनि मैले भने जस्तै अब सञ्चालन गर्दाखेरि अब
हजुर अघि आयो अलिकति सैद्धान्तिक पाटो अब यसलाई व्यवहारवादी अलिकति कुरा गरौँ न हजुर
अब व्यवहारमा गर्दाखेरि चाहिँ अब के गर्नु पर्यो भन्दा अब जुन हाम्रो मापदण्ड छ अब यो चाहिँ विश्व स्वास्थ्य संगठनले पनि भनेको मापदण्ड हो अब हामीले चाहिँ अब एउटा एक मिटरदेखि 1.5 मिटरको दूरी त कायम गर्नै पर्ने हुन्छ हामी सार्वजनिक यातायात अब चाहिँ सुचारू गर्दाखेरि यसलाई चाहिँ कडा साथ चाहिँ पालना गर्न लगाउनु पर्छ अब त्यसको लागि भनेको तपाईँले चाहिँ अब हामीले चाहिँ फाइनेन्सको पाटो हेर्नु पर्यो किनभने हाम्रो चाहिँ सवारी साधन चाहिँ निजी क्षेत्रले सञ्चालन गर्ने भएको भएर निजी क्षेत्रले जबसम्म उहाँहरूले पहिला यो COVID-19 भन्दा अगाडि उहाँहरूले जति मुनाफा बनाइरहनु भएको थियो त्यो परिस्थिति हामीले ल्याउन सकेनौँ भने एक त उहाँहरूले सार्वजनिक यातायात सञ्चालनमै ल्याउनु हुँदैन यो कुरा हामी चाहिँ प्रष्ट हुनुपर्छ यसको लागि यातायात व्यवसायसँग सोध्नु पनि पर्दैन र उहाँहरूको भनाइ पनि त्यही नै आइरहेको छ भनेपछि अब हामीले सरकार राज्य पक्षबाट के गर्नु पर्यो भन्दा हामीले एउटा निर्देशिका तयार गर्दैछौँ हामीले एउटा नियम लिएर आउँदैछौँ त्यो नियममा पनि जति क्यापेसिटी हो त्यसको 50% कम गर्ने र चाहिँ मास्कहरू प्रयोग गर्ने बस सेनिटाइज गर्ने यो कुराहरू चाहिँ छ र चढ्दाखेरि पनि 1 मिटरको दूरी कायम गरेर चढ्ने र
हजुर यहीँनिर म यहाँलाई रोक्न चाहन्छु जस्तो अब जुन 1 मिटर 1.5 मिटरको सन्दर्भ छ यहाँले नै अघि उल्लेख गर्नुभयो कि साना चाहिँ सवारी साधनहरू छन् यातायात साधनहरू छन् जसमा चाहिँ 7 मिटर 8 मिटरका सवारी साधनहरू छन् अब तिनीहरूले के 2-3 जना राखेर बोक्न सक्छन् अथवा होइन अहिलेलाई त्यसलाई रोकौं ठूला सवारी साधन मात्रै चलाऊ भन्ने चाहिँ गरी अगाडि बढ्ने हो कि
अब मेरो विचारमा त अहिले हामीले चाहिँ सानो सवारी साधनमा त त्यो डिस्टेन्स चाहिँ हामीले चाहिँ मेन्टेन गर्नै सक्दैनौँ जस्तै टेम्पोमै भन्नु माइक्रोमै भन्नु त्यो त सम्भावना नै छैन अब अहिले हाम्रो जोड भनेको चाहिँ अब ठुला सवारी साधन ठुलो बस र मिनी बससम्म हामीले चाहिँ गर्न सक्छौँ अब तर त्यसको लागि चाहिँ राज्य चाहिँ के तत्पर हुनु पर्यो भन्दाखेरि निजी जो सञ्चालकहरू हुनुहुन्छ उहाँलाई यो COVID-19 भन्दा अगाडि उहाँले जे कमाइरहनु भएको थियो त्यो कमाउने एउटा वातावरण चाहिँ गर्नु पर्यो अब राज्यको दायित्व चाहिँ बढी नै भयो यसमा चाहिँ अब पहिले राज्यको मातहतमा चाहिँ सार्वजनिक यातायात भइरहेको भएदेखि यो चाहिँ ल हामी यसरी चलाउँछौँ आधी प्यासेन्जर राखेर चाहिँ क्यापेसिटीको आधी प्यासेन्जर राखेर चलाउँछौँ भन्ने सम्भावना हुन्थ्यो अब हामीले चाहिँ अब ल निजी क्षेत्र तिमीहरू चाहिँ आधी क्यापेसिटीको प्यासेन्जर राखेर चलाऊ भन्यो भने त उहाँहरू मान्नुहुन्न भनेपछि अब राज्यको दायित्व के हो त भन्दाखेरि अब चाहिँ त्यसलाई चाहिँ आर्थिक सहयोग गर्ने पनि पाटो छ र यसलाई चाहिँ हामीले राम्रोसँगले विश्लेषण गरेर यो पाटोमा चाहिँ अब राज्य तुरुन्तै लाग्नुपर्छ र ढिलो चाँडो हामीले चाहिँ रोजगारीको कुरा होस् विकासको कुरा होस् होइन अब मान्छेलाई सहज यात्रा गराउने कुरा होस् यसमा सार्वजनिक यातायातको एकदमै चाहिँ बढी चाहिँ तपाईँको चाहिँ दायित्व हुन्छ अब काठमाडौँकै हेर्नुहुन्छ भनेदेखि हाम्रो 17-18% मात्र छौँ कि जो हामी चाहिँ निजी सवारी साधनमा चाहिँ यात्रा गरिराखेका छौँ अधिकांश चाहिँ हामी चाहिँ सार्वजनिक यातायात र हिँडेर चाहिँ यात्रा गरिरहेको छौँ भनेपछि सार्वजनिक यातायातको चाहिँ धेरै महत्व छ र यसलाई चाहिँ अब सुरक्षित साथ चाहिँ सञ्चालन गर्ने र यात्रुलाई सुरक्षित साथ चाहिँ गन्तव्यसम्म पुर्याउनलाई चाहिँ अब राज्यले अलिकति फाइनेन्सियल पाटोमा पनि हेरेर निजी क्षेत्र जो सञ्चालक हुनुहुन्छ उहाँलाई पनि पहिलाकै जति मुनाफा कमाउने स्थिति वातावरण ल्याउनुपर्छ यो नै प्र्याक्टिकल हुन्छ अब यो बाहेक निर्देशिका ल्याएर ल तिमीहरू हाफ क्यापेसिटीमा चलाऊ 1 मिटर डिस्टेन्स कायम गर सेनिटाइजर युज गर हरेक ट्रिप पछि सेनिटाइज गर बस भनेर हामीले निर्देशिका दियो भने त्यो पालना पनि हुँदैन र उहाँहरूले चाहिँ त्यो फेरि प्यासेन्जर पोच्न थाल्नुहुन्छ झन् कोरोनाको जोखिम चाहिँ एकदमै बढी हुन जाने हुन्छ र यो पाटोमा राज्य चाहिँ आजैबाट तयारी हुनुपर्छ
आदरणीय श्रोता हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं पूर्वाधार विज्ञ आशिष गजुरेलसँग, मूलत सड़क सुरक्षा, सवारी सुरक्षा, पूर्वाधार विकास लगायतका विषयमा। जस्तो गजुरेलजी, अब अलिकति पूर्वाधार विकासमा केन्द्रित हौं। पूर्वाधार विकासको सन्दर्भलाई अहिलेको अब यो कोरोनाको समय चाहिँ अवधि कति रहनेछ भन्ने कुराको आकलन गर्न सकिएको छैन, सँगसँगै अगाडि बढाउनु पर्ने अवस्था छ। पूर्वाधार विकासमा अब कसरी जानु पर्ला, किनभने हाम्रा थुप्रै चाहिँ भनौँ न चाहिँ राष्ट्रिय गौरवका आयोजनाहरू छन्, सरकारले लक्ष्यहरू लिएको छ, रेलको सञ्चालनको सन्दर्भ छ, कैयौं चाहिँ सड़कहरूको चाहिँ पूरा गर्नुपर्ने अवस्था छ, सिंचाईका चाहिँ योजनाहरू छन्, विमानस्थल छ।
अब हाम्रो चाहिँ अब तपाईँले नेपालमा हेर्नुहुन्छ भने हाम्रो चाहिँ निड चाहिँ एकदमै धेरै छ, होइन? हामीसँग चाहिँ राज्यसँग भएको स्रोत साधन चाहिँ एकदमै कमी छ, हामीलाई चाहिएको चाहिँ धेरै छ। जस्तै तपाईँलाई उदाहरण दिउँ, एउटा चाहिँ तपाईँ चाहिँ पूर्व पश्चिम रेलवे नै भनौँ, जुन चाहिँ 945 किलोमिटरको छ, होइन? निजगढ एयरपोर्ट भनौँ, उता लुम्बिनी एयरपोर्ट भनौँ, र यस्तो अधिकांश हुलाकी राजमार्ग भनौँ, होइन, पुष्पलाल राजमार्ग भनौँ, त्यस्तै अब अर्को चाहिँ इरिगेसनको यति धेरै चाहिँ हामीसँग परियोजना छ र हामीलाई चाहिँ यति धेरै परियोजनाहरू चाहिएको छ, तर हाम्रो चाहिँ स्रोत चाहिँ एकदमै लिमिटेड छ। जस्तै अहिलेको बजेटले पनि तपाईँको पुँजीगत खर्च भनेर अब यो 3.52 खर्ब, होइन, 3,52 करोड चाहिँ यसमा चाहिँ विनियोजन गरेका छ। अब त्यसले के भन्छ त, त्यसले त खासै त्यति धेरै बन्दैन। फेरि हाम्रो चाहिँ एकदम यो डिस्ट्रिब्युटिभ टाइपको बजेट छ, हरेक परियोजनालाई थोरै थोरै चाहिँ विनियोजन गर्ने चाहिँ हाम्रो प्रचलन छ। भनेपछि हाम्रो जुन स्रोत साधन छ त्यसले हामीले चाहेको विकास गर्न त हाम्रो सम्भावना छैन। फेरि अब अहिले यो जुन यो जोखिमको कारणले चाहिँ एउटा चाहिँ अब हाम्रो यसै पनि अब यो निर्माण कार्यहरू ढिलो हुने, होइन, छँदै नै छ। भनेपछि अब यो हाम्रो अझ यसले चाहिँ यसलाई चाहिँ विकासमा चाहिँ एकदमै ठुलो बाधा गर्छ। अब ढिलो चाँडो त अब यो महामारी अब यो जुन रोग त साम्य हुन्छ होला 3-4 महिना पछि, तर अब हामीले जुन विकास खोजिराखेको छ त्यो राज्यको लगानीबाट मात्र चाहिँ विकास हुने चाहिँ म देख्दिनँ। त्यही भएर अब अहिले जस्तै विकसित देशहरूले पनि उनीहरूले चाहिँ अब निजी क्षेत्रलाई पनि यो पूर्वाधार विकासमा चाहिँ ल्याउनलाई उनीहरूले मोडालिटी विकास गरेको छ, जसलाई हामी सार्वजनिक निजी साझेदारी भन्छौँ अथवा पब्लिक प्राइभेट पार्टनरसिप भनिराखेका छौँ। त्यो अप्रोचबाट चाहिँ हामी निजी क्षेत्रलाई पनि लगानी गर्ने, उनीहरूको चाहिँ एक्सपर्टिज विज्ञता चाहिँ राज्यको पूर्वाधार विकास गर्न लगाउने त्यो मोडालिटी पनि हामीसँग छ, र त्यसमा पनि अलिकति हामीले चाहिँ जोड दिन सक्यौँ र निजी क्षेत्र आउने चाहिँ एउटा वातावरण तयार गर्यौँ भनेदेखि हामीले हाम्रो पूर्वाधारको विकासलाई जुन स्पिडमा लान खोजिराखेको छौँ त्यो स्पिडमा लानलाई अलिकति सहयोग पनि गर्छ। अब राज्य क्षेत्रको आफ्नो लगानीबाट बन्ने त छँदैछ, अब त्यसमा चाहिँ एउटा चाहिँ हामीले प्रोक्रुमेन्ट जुन खरिद प्रक्रियालाई चाहिँ अलिकति सिस्टमेटिक बनाउनु पर्ने कुरा छँदैछ, र हाम्रो निर्माणमा हुने ढिलो सुस्ती, जुन हाम्रो परियोजना व्यवस्थापनमा हामी चाहिँ हाम्रो सुस्तता नहुने त्यो कुरामा हामीले चाहिँ इम्प्रुभ गर्नुपर्ने हुन्छ, त्यो त छँदैछ। र हामीले अर्को पनि के हेर्नु पर्यो भने राज्यले 10-20 वर्षमा चाहिँ कहाँ पुग्ने, हाम्रो चाहिँ लक्ष्य के हो, लक्ष्य अनुसारले हामीले चाहिँ परियोजना छनौट गर्ने हो, र त्यो परियोजना छनौट गर्दाखेरि त्यसलाई पनि प्रायोरिटीमा राखेर हामीले चाहिँ विकास गर्दै जानुपर्छ। अब हामीले चाहिँ सबैजना अब चुनाव लड्नुपर्छ भोलि भनेर गोजीबाट निकालेर चाहिँ परियोजना चाहिँ कन्सेप्सुलाइज गर्न थाल्यौँ जुन गरिराखेको छौँ, त्यो हो भने चाहिँ हामी कहीँ पनि पुग्नेवाला छैन। त्यही भएर राज्यको जति स्रोत छ त्यसले चाहिँ हाम्रो चाहिँ प्रायोरिटी प्रोजेक्टहरू पहिचान गरी त्यसमा लगानी गर्ने, र हामीले निजी क्षेत्रलाई पनि प्रोत्साहित गरी अब चाहिँ यो पूर्वाधारमा चाहिँ ल तिमीहरू लगानी गर्न आऊ र तिमीहरूलाई चाहिँ निश्चित मुनाफा चाहिँ राज्यले ग्यारेन्टी गर्छ भन्ने खालको प्रतिभूति दिएर चाहिँ हामीले निजी क्षेत्रलाई पनि अब चाहिँ पूर्वाधार विकासमा लगाउनु पर्ने चाहिँ समय चाहिँ आइसकेको छ।
जस्तो यहाँले भन्नुभएका कुराहरूलाई नै अलिकति जोडजाड गरौँ कि जस्तो सार्वजनिक निजी साझेदारीको सम्बन्धमा नेपालका आवश्यकताहरू र चाहिँ आम मानिसका अपेक्षाहरू र कतिपय सन्दर्भमा हामी नेपालीहरू अलि बढी आशावादी पनि छौं। अब चाहिँ राष्ट्रिय योजना आयोगको एउटा तथ्याङ्क के भन्छ भने 2030 यदि हामीले चाहिँ दिगो विकासको लक्ष्य हासिल गर्ने हो भने 18 खर्ब रुपियाँ भन्दा बढी चाहिँ हामी पूर्वाधारको विकासमा खर्च गर्नुपर्ने हुन्छ भन्ने सन्दर्भ छ। अब अन्य सड़कहरूको सन्दर्भ यहाँलाई ज्ञातै छ कि अहिलेसम्म 17-18% करिब करिब हाम्रो चाहिँ कालोपत्री भएको सरकारको यो चाहिँ तथ्याङ्क रहेछ। जलविद्युतको अवस्था त्यस्तै छ। अब यी जुन समस्याहरू छन् एकातिर र यहाँले भन्नुभएको जस्तो सम्भावना पनि छ सार्वजनिक निजी साझेदारीमा जाने हो भने यी चाहिँ लक्ष्यहरू चाहिँ नै पूरा गर्न सकिन्छ। अहिलेसम्मको अवस्था के हो र यसलाई कसरी त्यो चाहिँ यहाँले भनेका कार्यक्रमहरूलाई ठ्याक्कै लागू गराउने होला त?
अब अहिले तपाईँले भने चाहिँ ठ्याक्कै यो सस्टेनेबल डेभलपमेन्ट गोल अथवा दिगो विकास लक्ष्यहरू जुन चाहिँ हामीले चाहिँ अचिभ गर्ने हो भने 2030 चाहिँ 18 खर्ब प्रत्येक वर्ष चाहिँ हामीले चाहिँ पूर्वाधारमा लगानी गर्नुपर्ने, तर हाम्रो बजेटले त अब लगानीको लागि जम्मा 3.5 खर्ब मात्र विनियोजन गराएको छ। भनेपछि हामी त त्यो लक्ष्य त पुग्न त कहाँ हो भनेपछि जुन त्यो ग्याप छ त्यसमा केही भए पनि केहीसम्म भए पनि हामीले चाहिँ सार्वजनिक निजी साझेदारीको थ्रुबाट निजी लगानी र निजी विज्ञता ल्याएर गर्न सक्छौँ। एउटा त्यसलाई चाहिँ हामीले अलिकति प्रायोरिटीमा राख्नुपर्छ, त्यसलाई चाहिँ अलिक फोकसमा राख्नुपर्ने हुन्छ। अब तपाईँले भने जस्तै यसलाई हामीले कसरी अप्लाई गर्ने, अब निजी क्षेत्रलाई आएर ल त चाहिँ बाटो बनाइदिए, त चाहिँ पुल बनाइदिए, त चाहिँ जलविद्युत बनाइदिए भन्ने बित्तिकै त उसले बनाउँदैन। भनेपछि एउटा सर्टेन हरेक देशले जस्तै अब विकसित देशहरूमा हेर्नुभयो भने निजी क्षेत्रलाई चाहिँ कम्तीमा पनि 10-15% उनीहरूको चाहिँ रिटर्न आउने एउटा चाहिँ वातावरण बनाइदिन्छ। अब हाम्रो जस्तो देशमा चाहिँ जहाँ चाहिँ अब धेरै अनसर्टेनिटीहरू छ, धेरै चुनौतीहरू छ, उहाँहरूले चाहिँ अब 20% चाहिँ हामीलाई चाहिँ रिटर्न आउने वातावरण बनाइदिनु भनिराख्नु भएको हुन्छ। भनेपछि 15% पनि हामीले चाहिँ मुनाफा आउने चाहिँ एउटा चाहिँ व्यवस्था गरिदिउँ, र त्यति मुनाफा आउन जति चाहिँ उहाँहरूको चाहिँ पुग्दैन त्यो एउटा वातावरण चाहिँ हामी राज्यले बनाउन सक्यौँ, र हामीले चाहिँ हाम्रो परियोजनाहरू चाहिँ अगाडि ल्याएर यो परियोजना हो, यो प्रायोरिटी हो, यसको लागि चाहिने जग्गा भयो, यसको लागि चाहिने नियम भयो, र यसको लागि चाहिने अरू पूर्वाधारहरू हामीसँग रेडी छ, र तपाईँहरू इन्भेस्टमेन्ट गर्न आउनुहोस् भनेर चाहिँ हामीले चाहिँ विश्वव्यापी रूपमा चाहिँ यो परियोजनाको अलिकति जानकारी दिन सक्यौँ भने हामीले चाहिँ लगानी लिएर आउन सकिन्छ। अब यो सार्वजनिक निजी साझेदारीको कुरा गरिरहँदाखेरि हामीले चाहिँ खालि बाह्य लगानीको मात्र कुरा गर्नु भएन, हामीले चाहिँ हाम्रो देशभित्र भएको पनि लगानीको कुरा गर्नु पर्यो। आज तपाईँले हेर्नुहुन्छ भने नेपाली हामीहरूलाई पनि लगानी गर्ने इच्छा छ, तर हामीसँग अब त्यो लगानी गर्ने त्यो वातावरण नभएको कि, हामीले नबुझे हो कि, अथवा राज्यले चाहिँ त्यसलाई चाहिँ प्रोत्साहित गर्न नसकेको हो कि, र हाम्रो इन्भेस्टमेन्ट चाहिँ हामीले जग्गा किनेर जुन चाहिँ अनप्रोडक्टिभ सेक्टर छ जग्गा किनेर इन्भेस्ट गरेर हामीले हाम्रो पैसाको चाहिँ व्यवस्थापन गरिराखेको स्थिति छ। भनेपछि त्यही कुरालाई चाहिँ हामीले परियोजनामा लगाउन सक्यौँ भनेदेखि चाहिँ हाम्रो देश पनि विकास हुने, मान्छेले एउटा लगानी गर्ने वातावरण पनि सिर्जना हुने। अब तपाईँले नेपालको यसमा एक्सपिरियन्स अनुभव के छ भन्ने कुरा गर्नुहुन्छ भनेदेखि जस्तो जलविद्युत आयोजनाहरू जस्तै किम्ती भयो, भोटेकोसी भयो, यस्तो चाहिँ परियोजनाहरू सार्वजनिक निजी साझेदारीमा विकास भएका छन्। र
हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद। आज हामीसँग यति नै समय रह्यो,
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पूर्वाधार विज्ञ आशिष गजुरेल, अन्तर सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै प्राविधिक मित्र सुरेन्द्र पौडेल सहित सन्तोष रेग्मी बिदा हुन्छु। अवस्था, नमस्कार।